आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
Jesus।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्रहरू, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा यी दिनहरूमा हामी लेवीको पुस्तकबाट अध्ययन गरिरहेका छौं। म आशा गर्दछु तपाईहरूले यो पुस्तकबाट धेरै धेरै आत्मिक पाठहरू सिकिरहनु भएको छ। श्रोता, मैले तपाईहरूबाट निरन्तर पत्रहरू प्राप्त गरिरहेको छु, जुनबाट मलाई थाहा हुन्छ कि साँच्चै नै तपाईहरू यो कार्यक्रमद्वारा आशिषित भइरहनु भएको रहेछ। यो मेरो निम्ति उत्साह र खुशीको कुरा हो। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लेवी 21 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ पुजारीहरूको व्यक्तिगत शुद्धताको व्यवस्था। हामीले सिधै मानिसहरूलाई निर्दिष्ट गरिएका व्यवस्था 11 अध्यायदेखि 20 अध्यायसम्म देखेथ्यौं। अहिले हामी पुजारीहरूको व्यक्तिगत शुद्धताको लागि व्यवस्थामा आएका छौं। यो अध्याय 21 र 22 पाउँदछौ अनि यहाँ हामी केही विशेष कुरा दोहोरिएको पनि देख्छौ। प्रस्थान 19 अध्याय 5 र 6 पद अनुसार परमेश्वरको आरम्भिक इरादा यो थियो कि हरेक राष्ट्रलाई अर्थात हरेक इसरायलीहरूलाई पुजारीको राज्य बनाउने, तर सुनको बाछा पुज्ने काममा तिनीहरूको अनज्ञकारिताको कारण आदर्श समाज र परिपूर्ण सिद्ध समाजको बोधको ज्ञानको सम्भावनाको नष्ट गरिदियो। ख्रिष्टको हजार वर्षीय राज्य युगमा पूर्ण सिद्ध समाजको पुनः प्राप्त हुनेछ। त्यसपछि यस पृथ्वीमा इसरायलको राष्ट्र, यस पृथ्वीमा मानिस र अन्य जाति राष्ट्रहरूको निम्ति पुजारी हुनेछ। अगमबाणी अनुसार यो हजार वर्षीय प्रभुको शासन युगभरि र पूरा अनन्त कालभरि त्यहाँ तीन खालका मानव परिवारका समूहहरू हुन्छन्। पहिलो, नयाँ यरूसलेममा येशु ख्रिष्टको मण्डली अर्थात चर्च विश्वासीहरू। दोस्रो, यहाँ पृथ्वीमा इसरायल राष्ट्र। तेस्रो, यस पृथ्वीमा त्यस बेला उद्धार पाएका अन्य जातिहरू। इसरायलको असफल पछि परमेश्वरले खालि एउटा कुललाई मात्र पुजारीको रूपमा चुन्नुभयो। त्यसकारण इसरायलमा समुदाय पुजारी र प्रधान पुजारी थिए।
तिनीहरूको विशिष्ट र उच्च अवस्था वा स्तरले उच्च बाध्यताको सृजना गर्यो। उच्च उत्तरदायित्वले उच्च आदेश जीवन ढाँचाको माग गर्दथ्यो। आज मण्डलीलाई राजकीय पुजारीगिरी भनिन्छ। हरेक विश्वासीहरू पुजारीगिरी हुन् र आज परमेश्वरको अनुग्रहको सिंहासनमा सिधै जाने अधिकार छ। अरू त के, विश्वासीहरू पवित्र जीवन यापन गर्न आवश्यक छ, जुन खालि पवित्र आत्माको शक्तिद्वारा मात्र सम्भव छ। पहिलो पत्रुस 2:9-10 पदमा भनिएको छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठ तिमीहरू देखाऊ। तिमीहरू बितेका समयमा प्रजा थिएनौ, तर अहिले परमेश्वरका प्रजा भएका छौ। कृपा पाएका थिएनौ, तर अहिले पाएका छौ। परमेश्वरका जनहरूको रूपमा हामीलाई जीवनको उच्च आदर्शमय जीवन ढाँचा जिउनलाई बोलाइएका छौ। एफिसी 4:17-22 पदले भन्छ, यसकारण म यो भन्छु र प्रभुमा साक्षी दिन्छु कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो कि अन्य जातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्छन्। तिमीहरूले अघि अघिको आचरण अनुसारको पुरानो मानिसलाई, जो छलको लालसा अनुसार भ्रष्ट भएर जाने हुन्छ, त्याग र आफ्नो मनको आत्मामा नयाँ हौ र नयाँ मानिसलाई धारण गर, जो परमेश्वर अनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ। परमेश्वरको सन्तान अनुग्रहद्वारा उद्धार पाएका हुन्छन् र उसको जीवनको उच्च स्थानमा, उच्च नैतिकताको स्थानमा बोलाइएको हुन्छ। लेवी 21:1-3 पद, परमप्रभुले मोसालाई भन्नुभयो, हारूनका छोराहरू पुजारीहरूलाई यसो भन्, तिमीहरूका आफन्त कोही मर्दा तिमीहरू कसैले मुर्दा छोएर आफूलाई अशुद्ध नपार्नु, केवल आफ्नो साक्खै पर्नेहरू अर्थात आफ्नी आमा बाबु छोराछोरी दाजुभाइ अथवा आफ्नी साक्खै कन्या दिदी बहिनीको निम्ति मात्र त्यसले आफूलाई अशुद्ध तुल्याओस्। मोसाले यो खण्ड पुजारीहरूलाई सम्बोधन गरेका हुन्। मृत्यु पापको दण्ड हो र विचार चाहिँ यो छ कि तिनीहरू पापले दूषण हुनु हुँदैनथ्यो। मरेका लास वा सिनोसँग शारीरिक सम्पर्कले अशुद्ध वा दूषण ल्याउँदछ। पुजारी आफैलाई आफ्नो नजिकको नाता वा आफन्तको लागि दूषण हुन अनुमति दिइएको थियो। यहाँ सूचीमा उल्लेख भएका सबै खुनका सम्बन्धहरू नातेदार हुन्, स्वाभाविक रूपमा पुजारीसँग निकटतामा छन्। तिनलाई परमेश्वरको पुजारीको रूपमा शोक र सहानुभूतिको आफ्नो भावनाको व्यक्त गर्न अनुमति दिएको हुनै पर्छ। तिनी येशूको रूपक हुनै पर्छ, जो लाजरसको चिहानमा रुन सक्नुभयो र हाम्रो कमजोरीहरूको भावनाले छोइनुभयो, तर पनि उसलाई अरू कुनै मरेका लासहरूको लागि चाहिँ आफैलाई दूषण गर्न अनुमति दिइएको थिएन। तिनी आफ्नो हृदयमा विलाप र शोक गर्न सक्थे, तर शारीरिक सम्पर्क गर्न वा शारीरिक रूपले छुन दिइँदैनथ्यो। अनि 4 पदमा भनिएको छ, विवाहद्वारा नाता जोडिएका कसैको निम्ति पनि त्यसले आफैलाई अशुद्ध गरेर अपवित्र नपार्नु। तिनले ओगटेको कार्यभारले मानिसहरूको बीचका कुनै अन्य आम साधारण व्यक्तिको सम्बन्धमा पूर्ण रूपमा आफूलाई अलग राख्न आवश्यक पर्दथ्यो। त्यहाँ केही स्थान छन् जहाँ म जान्न, तिनीहरू गलत वा खराब भएकोले म नगएको होइन, तर किनभने म एक अभिषिक्त सेवक हुँ र म कुनै अवसर कसैलाई दोषको लागि दिन चाहन्न। म विश्वास गर्छु कि पास्टरहरू, डिकनहरू, एल्डरहरू, सन्डे स्कूल शिक्षकहरू र चर्चमा सेवा गर्ने यी सबैजना, तिनीहरू कहाँ जान्छन्, के गर्छन् र के भन्छन्, यी कुराको बारेमा अति नै धेरै होसियारी हुनुपर्छ। परमेश्वर तपाईँ र मलाई धेरै उत्तरदायित्वमा राख्नुहुनेछ यदि उहाँले हामीलाई उत्तरदायित्वको स्थानमा राख्नु भएको छ भने। 5 पद, पुजारीहरूले शोकमा आफ्नो कपाल नखौरुन्, दारीका कुनाहरू नछाटुन् र आफ्नो शरीरमा कुनै चोट नपारुन्। यो नै एक कुरा हो जुन अन्य जातिहरूले गर्ने गर्दथे। यो तिनीहरूको निम्ति एक अभ्यास थियो र तिनीहरूले यो मरेको व्यक्तिको लागि विलापको निम्ति एक क्रियाको रूपमा गर्ने गर्थे। पुजारीले तिनका वरिपरि भएका यस्ता अन्य जाति अन्धविश्वास र अभ्यासहरूको अभ्यास गर्नु हुँदैनथ्यो। अनि 6 पदमा भनिएको छ, आफ्ना परमेश्वरको निम्ति तिनीहरू पवित्र रहन् अनि आफ्ना परमेश्वरको नाउँ अपवित्र नगरून्, किनकि तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि अर्थात परमेश्वरको भोजन चढ़ाउने गर्दछन्, यसकारण तिनीहरू पवित्रै रहन्। अनि सात र आठ पदमा भनिएको छ, तिनीहरूले कुनै वेश्या वा बिग्रेकी स्त्री अथवा लोग्नेले त्यागेकी स्त्रीलाई नल्याउन्, किनभने पुजारीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र छन्। तिमीहरूले पुजारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र हुन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म परमप्रभु पवित्र छु। मित्र, यसले पुजारीको व्यक्तिगत र गोप्य जीवनको बारेमा बताउँछ र यस कुरामा पनि तिनले आफ्नो ओहदा आफ्नो स्तरको कारण परमेश्वरको पवित्रताको प्रकट गर्दछ र प्रकट गर्नुपर्छ। तिनले कुनै वेश्या स्त्री र बिग्रेकी स्त्री वा विवाह विच्छेद भएकी स्त्रीलाई विवाह गर्नुहुँदैन। किन त भन्दा कारण दिइएको छ, किनभने तिनी परमेश्वरको सेवा गरिरहेका छन्। पुजारी ख्रिष्टको एक रूपक हो। उही समयमा विश्वासीहरूको बधनलाई ख्रिष्टको दुलही भनिएको छ र एफिसी पाँच अध्याय सताइस अनुसार तिनलाई उहाँका अगाडि खड़ा गर्न भन्दा पहिले पवित्र गर्नुपर्दछ। हजुर, यस विशेष विषयमा चर्चका मण्डलीका अगुवाहरू अरूहरूको निम्ति उदाहरण बन्नुपर्छ। म तपाईहरूलाई यो कुराको जानकारी दिन चाहन्छु कि हामीले धेरै पुरूष स्त्रीहरूको पत्र पाउँदछौ जो तिनीहरू उद्धार पाउन भन्दा पहिले विवाह विच्छेद भएका थिए। केही पुरूषहरू सेविकाईमा प्रवेश गर्न चाहन्छन् र केही स्त्री मिशनेरीहरू बन्न चाहन्छन्। मलाई थाहा छ कि कसैले यी कुराहरूको बारेमा साधारण प्रयोगमा ल्याउन सक्दैन, तर म यो भन्न चाहन्छु, मलाई लाग्छ यो प्राय पापूर्ण तरिका हो जुन निश्चित व्यक्तिहरूसँग अभाग्य अनुभवहरू आफ्ना जीवनमा पाए। तिनीहरूमध्ये धेरैजना तिनीहरू उद्धार पाउनभन्दा पहिले यस्ता अभाग्य अनुभवहरू पाएथे र तिनीहरूले ती भूतकालका अनुभवहरूको कारण जुनमा तिनीहरू दोषी छैनन् तापनि परमेश्वरको कार्यबाट निकालिदिइएका छन्। म यस्ता व्यक्तिहरूलाई सेविकाईको लागि आफैलाई तयार गर्न अगाडि बढ्न उत्साह दिन्छु, तर उही समयमा म तिनीहरूलाई यो कुरामा तयार हुनलाई पनि चेतावनी दिन्छु कि यस कार्यको निम्ति आउने आलोचना र खण्डनको सामना गर्न पनि तयार हुनु सुझाव दिन्छु। उही समयमा तिनीहरूले केही निश्चित चर्चहरू मण्डलहरू पाउँछन् जसले तिनीहरूलाई इन्कार गर्छन्, तैपनि तिनीहरूलाई आफ्नो तयारीमा साथ अगाडि बढ्नलाई उत्साह दिन्छु, किनभने तिनीहरूको निम्ति हो अनि त्यहाँ छ पनि। हामीले यी दिनहरूमा यस कुराको थाहा गर्न आवश्यक छ। त्यसपछि हामीले यो कुराको ध्यान दिन आवश्यक छ, त्यहाँ व्यक्तिहरू छन् जोहरू विवाह विच्छेदको निर्दोष पीड़ित जनहरू छन्। अर्को कुरा हामीले थाहा पाउनुपर्ने कुरा यो हो कि पास्टरको पत्नी सहायक पास्टर होइन, यिनी खालि पास्टरको पत्नी मात्र हुन्। यही नै कर्तव्य तिनले पूरा गर्नुपर्छ। नौ पदमा भनिएको छ, पद नौमा, कुनै पुजारीकी छोरीले वेश्या काम गरेर आफूलाई अशुद्ध गरी भने त्यसले आफ्ना बाबुको अपमान गर्छे, त्यो आगोमा जलाइयोस्। मित्र, यो अति नै कठोर हो। किन यस्तो गर्ने त भन्दा आफ्ना पिताको ओहदामा वा स्तरले गर्दा तिनले कठोर दण्ड पाउनु पर्दथ्यो। यदि तिनले आफ्नो बुबाको कार्यभारको अपमान गरे भने, अनि दशदेखि बाह्र पदमा, जो आफ्नो दाजुभाइमा प्रधान पुजारी भएको छ र जसको शिरमा अभिषेकको तेल खनिसकिएको छ अनि जो पुजारी पदको वस्त्र लगाउनलाई अलग गरिएको छ, त्यसले आफ्नो शिरको कपाल शोकमा नफुकालोस् अनि आफ्नो लुगा नच्यातोस्। कुनै लास भएको ठाउँ गएर त्यसले आफैलाई अशुद्ध नपारोस्, चाहे त्यो आफ्नै बाबु वा आमाको लास होस्। त्यो पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्ना परमेश्वरको पवित्र स्थान अपवित्र नपारोस्, किनभने परमेश्वरका अभिषेकको तेलले त्यसलाई चोख्याएको छ। म परमप्रभु हुँ। यो प्रधान पुजारीको पहिलो उल्लेख हो। परमेश्वरको अभिषेक पुजारी भएकोले गर्दा तिनी परमेश्वरको निम्ति अलग रहन नित्यन्त आवश्यकता छ। तिनले त्यस्तो शिरपेच मुकुट लगाउनु पर्दथ्यो जुनमा यस्तो लेखेको हुन्थ्यो, परमप्रभुको निम्ति पवित्रता। जुन चाहिँ तिनी को हुन्, तिनी कसका हुन् र तिनी कसलाई सेवा गर्दछन् त्यो कुराको याद दिलाउनलाई थियो। तिनले आफ्नो पवित्र पोषक च्यात्नु हुँदैनथ्यो। तिनी भावनात्मक हिंसात्मक व्यक्ति हुनुहुँदैनथ्यो। मती 26:65 अनुसार येशु ख्रिष्टको जाँच पड़तालमा यो व्यवस्थाको उल्लंघन गरिएको थियो जब प्रधान पुजारीले आविशमा आएर आफ्ना कपड़ाहरू च्याथेथे न प्रधान पुजारी आफ्नो पिताको वा माताको दाहक्रियामा नै जान सक्थे। अभिषेकको तेल तिनीमाथि खन्याएको थियो अनि तिनी परमेश्वरप्रति पूर्ण रूपमा समर्पित र पापबाट आफ्नो ओहदाको वा स्तरको कारण अलग हुनै पर्दथ्यो। प्रभु येशु आफ्नो शिरमा अभिषेकको तेलले अभिषिक्त गरिनु भएको थियो र उहाँ आफ्नो पिताको इच्छा पूरा गर्न मृत्यु समय आउनुभयो। उहाँ आफ्नो अनुसरण गर्ने जनहरूमा पनि त्यस्तै खालको समर्पणताको माग गर्नुहुन्छ। 13-15 पद, त्यसले कन्या केटीलाई विवाह गरोस्, त्यसले विधवा विवाह विच्छेद भएकी स्त्री बिग्रेकी स्त्री वा वेश्यालाई नल्याओस्, तर आफ्नो कुलकै कन्या केटीलाई त्यसले विवाह गरोस् र त्यसले आफ्ना मानिसहरूका बीचमा आफ्नो वंशलाई अशुद्ध नतुल्याओस्, त्यसलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। अर्को शब्दमा उसको पत्नीले पनि पुजारीय पवित्र कार्यभार ओहदा अनुसारको नापको पवित्रताको जीवनयापन गर्नै पर्छ। तिनलाई वेश्यालाई बिग्रिएको स्त्री र विवाह विच्छेद भएको स्त्रीलाई विवाह गर्न मना गरिएको छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ पुजारीय कामको लागि अयोग्यताहरू। यसमा यी कुराहरू सामेल छन् जस्तै अन्धोपन, लंगडोपन, ठूलो नाक, बाउनेपन र कुप्रेपन र अन्य तमाम शारीरिक कमी कमजोरीहरू। 16-21 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन, तेरो कुलका सबै पुस्तामा खोट हुने जोसुकै होस् आफ्ना परमेश्वरको भोजन चढाउनलाई त्यो नजिक नआओस्, खोट भएको जुनसुकै मानिस होस्, अन्धा वा लंगडा, रूप वा अंग बिग्रेको, खुट्टा कि हात बाङ्गिएको, कुप्रे बाउने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्डामा चोट लागेको कोही पनि नजिक नजाओस्। हारून पुजारीका वंश मध्येको खोट भएको कोही पनि परमप्रभुको निम्ति अग्नि होम चढाउनलाई नजिक नआओस्, त्यसमा खोट छ, त्यो आफ्ना परमेश्वरको भोजन चढाउनलाई नजिक आउनु हुँदैन। यो किन हुनुपर्ने? जसरी कुनै पनि पशु जुनमा खोट छ त्यसलाई बलिदानको रूपमा चढाइँदैन, त्यसरी नै पवित्र स्थानमा कुनै पनि पुजारीले सेवा गर्न सक्दैन जससँग खोट थियो, कमजोरीहरू थियो। दुवै बलिदान र बलि गर्नेवालाले ख्रिष्टको प्रतिनिधित्व गर्दछ र उहाँमा कुनै खोट छैन, न त उहाँको व्यक्तिमा छ न उहाँको काममा। ख्रिष्ट पूर्ण सिद्ध प्रधान पुजारी हुनुहुन्छ, उहाँमा कुनै पनि खोट र निन्दा छैन, कलंक छैन, बर उहाँमा सुन्दरता र महिमा छ। 22-23 पद, आफ्ना परमेश्वरको पवित्र र महापवित्र भोजन त्यसले खान सक्छ, तर त्यसमा खोट भएकोले त्यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्र स्थान अपवित्र नपारोस्, तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ। तब मोसाले हारून र उनका छोराहरू र सारा इसरायलीहरूलाई यी कुरा सुनाए। यद्यपि खोट भएका व्यक्तिहरूलाई सेवा गर्न मना गरिए तापनि तिनीहरूलाई प्रभुको मेचबाट टेबलबाट निकालिँदैनथ्यो। परमेश्वरले तिनीहरूलाई यो कुराको प्रबन्ध गरिदिनु भएको थियो। यहाँ हाम्रो निम्ति आत्मिक पाठ छ, त्यहाँ थुप्रै विश्वासीहरूसँग केही गम्भीर रूपमा कमजोरीहरू अशक्तपनहरू छन्, या त शारीरिक रूपमा, नैतिक रूपमा या आत्मिक रूपमा। यसले तिनीहरूले केही निश्चित प्रकारका सेवाबाट अलग राख्दछ, तैपनि तिनीहरू परमेश्वरका सत्य विश्वासी र सन्तहरू हुन् जससँग विश्वासीहरूको सम्पूर्ण अवसरहरू र अधिकारहरू हरेक क्षेत्रमा छ। जब म सेविकाईको लागि अध्ययन गरिरहेको थिएँ, मैले एक किशोर केटालाई सन्डे स्कूलमा सिकाउँथे जो त्यस बेला निम्न माध्यमिक स्कूलमा थिए। तिनी अति नै सिपालु खेलका खेलाड़ी थिए, तर तिनीसँग समस्या चाहिँ बक बक गर्ने आदतको मानिस थिए। एक दिन तिनी म कहाँ आएर भने, तिनी सेवक बन्न चाहन्छन्, अहिले यस्तो किशोर व्यक्तिसँग कसरी तपाईँ कुरा गर्नुहुन्छ? मैले तिनलाई यो कुराको वर्णन गर्न प्रयत्न गरे कि तिनी अति नै दक्ष खेलाड़ी थिए र तिनको बोली चाहिँ अशक्त थियो, र यो कुराको सल्लाह दिए कि तिनी केही क्रिस्टियन काममा केही पाउनेछन् जुन तिनी गर्न योग्य छन्, जहाँ आम समुदायमा बोल्न आवश्यक पर्दैन। मैले यस व्यक्तिलाई सालौंसम्म हेरे, तिनी कलेजमा फुटबलको कोच बने, ख्रिष्टको निम्ति तिनको प्रभाव कुनै सेवकहरूको भन्दा अधिक धेरै भयो। तिनीहरूले यस व्यक्तिलाई खेलमा दक्ष व्यक्तिको रूपमा प्रशंसा गर्थे। त्यसपछि उसको बकबके बोलीले तिनीहरूलाई येशूको बारेमा बताउँथे र यसले तिनीहरूमाथि वास्तविक प्रभाव बनायो। प्रभुले पनि हामी हरेकलाई, चाहे हामी कस्तो हौं, साक्षीको विश्वासी बनाउनुहुन्छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।